नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल पुष 21 गते सोमबार, मार्ग कृष्ण पक्ष द्वितीया तिथि। तदनुसार 5 जनवरी 2026 नेपाल सम्बत 1146, आज पोहेलागा 2। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपालमा सवारी खरीद तीव्र, प्रदूषण र जामको मारमा शहर शीर्षकको खबर गोर्खापत्रको प्रमुख खबरका रूपमा आज प्रकाशित छ। नेपालमा जति सवारी साधन भित्रन्छन् र सञ्चालन हुन्छन् ती सबै शहर केन्द्रित हुँदा शहरी जनजीवन थेगी नसक्नु प्रदूषणको मार खेप्न बाध्य छ। त्यति मात्र होइन, बढ़दो सवारी चापले राजधानी लगायतका केही मुख्य शहरमा ट्राफिक व्यवस्थापन नै अस्त व्यस्त हुने गर्छ। यद्यपि शहरको ट्राफिकिङलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार तथा सरकारवाला निकायले ठोस रणनीति बनाएर कार्यान्वयन गर्न सकिरहेका छैनन्। लाखौंको संख्यामा वर्षेनी थपिने सवारी साधन गुड्ने शहरका सड़क सबैतिर चौड़ा हुने अवस्था छैन, जसले सड़क जामको अवस्था दिनानुदिन कहाली लाग्दो बन्दै गएको छ। सवारी खरिदमा देखाएको तीव्रताले शहरी सड़कको अवस्था झनै अस्तव्यस्त हुने संकेत गरेको सरकारवालाहरूको भनाई छ। कतिपय विदेशी मुलुकको तुलनामा नेपालको सड़क सञ्जाल पर्याप्त छ, तर सवारी सञ्चालनको वितरण नमिल्दा सड़क प्रदूषण बढ़ेको उनीहरूको भनाई छ। यहाँ सञ्चालन हुने सार्वजनिक सवारी साधन व्यवस्थित र भरपर्दो हुन नसक्दा निजी सवारी साधन खरिदमा वृद्धि भएको र नेपालभित्र नै सवारी साधन मध्ये 81% सवारी शहरमा गुड्ने यातायात विज्ञ आशिष गजुरेल बताउनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै आयोगलाई ओलीको लिखित जवाफ शीर्षकको खबर लिँदैछौं। भदौ 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले हिजो तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो। यसअघि ओलीले सिंहदरबार स्थित जाँचबुझ आयोगमा गएर बयान नदिने बताउँदै आउनुभएको थियो। आइतबार आयोगको टोली पत्रसहित ओली निवास गुण्डोमै पुगेर लिखित जवाफ लिई फर्केको हो। आयोगका प्रवक्ता विज्ञान राज शर्माका अनुसार ओलीले भदौ 23 र 24 गतेको घटनाका सन्दर्भमा लिखित जवाफ आयोगलाई बुझाउनु भएको छ। प्रवक्ता शर्माले भन्नुभयो, उहाँको लिखित जवाफ आएको छ, बयान अध्ययन गरेर स्थान हद सहितका विषयमा निर्णय हुन्छ, साथै आयोगले प्रतिवेदन लेखन कार्य पनि शुरू गर्नेछ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको अन्नपूर्ण पोस्टमा चुनाव आयो देशले निकास पाओस् शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। जेएनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भयो, अन्तरिम सरकारले फागुन 21 प्रतिनिधि सभा निर्वाचन तोकेको छ। राजनीतिक र संवैधानिक संकटबाट देशलाई लीकमा ल्याउन चुनाव तोकिएकै मितिमा हुनुपर्ने नागरिक आवाज छ। देशभरका जनतासँग चुनाव आयो कस्तो लागेको छ भनेर सोधिएको प्रसंग सहित उल्लेख गरेर अन्नपूर्ण पोस्टले यो खबर प्रकाशन गरेको छ। फेरि पनि चुनावकै प्रसंग छ। नयाँ पत्रिका दैनिकमा दलहरू कसरी चयन गर्दैछन् प्रत्यक्षतर्फका उम्मेद्वार शीर्षकको खबर प्रकाशित छ, जहाँ नेपाली कांग्रेस ले व्यक्तिको लोकप्रियता, योगदान, क्षमता र जित्ने सम्भावनासँगै सामाजिक छवि पनि उम्मेद्वार छनौटको मापदण्ड बनाएको छ। एउटा निर्वाचन क्षेत्रबाट न्यूनतम 3 देखि अधिकतम 35-40 जनासम्मको नाम केन्द्रमा सिफारिश भएको छ। यसैगरी एमालेको पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध, अनुशासित, जनपक्षीय, योग्यता, क्षमता, योगदान उम्मेद्वार छनौटको मापदण्ड राखिएको छ। नेपाली कम्युनिष्ट पार्टीमा अधिकांश जिल्लाबाट प्रत्यक्ष उम्मेद्वारको नाम सिफारिश भइसकेको छ। एक महिलासहित सम्भव भएसम्म जेएनजी उमेर समूहका योग्य उम्मेद्वारलाई पनि समेट्न सर्कुलर छ। रासोपामा 22 पुससम्म आवेदन लिने आन्तरिक समय सीमा तोकिएको छ। राप्रपामा अधिकांश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेद्वारको नाम समानुपातिकसँगै केन्द्रमा सिफारिश भइसकेका छन्। जसपा नेपाल र लोसपाले एकताको निर्णय गरेका जसपा नेपाल र लोसपाले संयुक्त समानुपातिक सूची बुझाए पनि प्रत्यक्षतर्फको उम्मेद्वार छनौट प्रक्रियामा बल्ल छलफल थालेको प्रसंग यो समाचारमा उल्लेख छ। यहाँ राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलको भनाई पनि समेटिएको छ। नयाँ अनुहारलाई टिकट दिँदा राम्रो सन्देश जान्छ शीर्षक दिएर जहाँ लेखिएको छ, दलहरूले लोकप्रियता र जित्ने सम्भावनाको कुरा गरे पनि व्यवहारमा पार्टीभित्र जसको पकड छ उसैले टिकट पाउने अवस्था बढ़ी देखिन्छ। उमेर समूह प्रत्यक्षतर्फको औपचारिक मापदण्ड हुन सक्दैन, तर जेनजी आन्दोलनमा देखिएको भावना ख्याल गरेर सम्भावनायुक्त र दीर्घकालीन राजनीतिक क्षमता भएका नयाँ अनुहारलाई अवसर दिनु उपयुक्त हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। फेरि पनि चुनावकै प्रसंग छ। आजको नेपाल समाचार पत्रमा भोलिदेखि समानुपातिक तर्फको 2,08,00,000 मतपत्र छापिँदै शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भोलि मंगलबारदेखि मतपत्र छपाई शुरू गर्ने भएको छ। निर्वाचन आयोग र जनक शिक्षाबीच हिजो भएको बैठकपछि भएको सहमति अनुसार मतपत्र छपाई शुरू गर्न लागि हो। शुरूमा समानुपातिक तर्फको मतपत्र छपाई हुने जानकारी दिँदै आयोगले माघ 9 गतेसम्म समानुपातिकको मतपत्र छपाई कार्य सकेर माघ 12 गतेबाट प्रत्यक्ष निर्वाचनको मतपत्र छपाई शुरू गरिने तयारी रहेको जनाएको छ। जनक शिक्षाले यो वर्षको निर्वाचनमा करिब 2,08,00,000 थान मतपत्र छपाई गर्नेछ। जनक शिक्षाका प्रबन्ध संचालक यदु प्रसाद पौडेलका अनुसार यसपटक कुल मतदाता संख्या भन्दा 10% बढ़ी मतपत्र छपाई गर्न लागि हो। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको राजधानी दैनिकमा भने गाउँ ठाउँको सरकार छोडेर सिंहदरबारतिर नजर शीर्षकको खबर प्रकाशित छ। 21 फागुनमा हुने निर्वाचनमा सहभागी भएर प्रधानमन्त्रीको उम्मेद्वार हुने राजनीतिक सहमति गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा एकीकृत हुन गएका काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह बालेनले पद त्याग गर्ने सम्भावना करिब निश्चित भएको छ। बालेन जनप्रतिनिधिको रूपमा एक्लै भए पनि आफ्नो सचिवालयदेखि आफू निकट रहेका कारण नगर प्रहरीको प्रमुख बनाएका राजु पाण्डे समेतलाई राजीनामा गराएर चुनावमा सहभागी हुने तयारीमा हुनुहुन्छ। त्यसै गरी नमूना शासन चिनाउन भरतपुर छाड्दै रेणु उपशीर्षकमा खबर छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जित्नुभएकी रेणु दाहालले आफ्नो विकासको मोडल सिंगै नेपाललाई देखाउने भन्दै भरतपुर महानगरपालिकाको मेयर त्यागेर चितवनबाट प्रतिनिधि सभा सदस्यको रूपमा चुनाव लड्दै हुनुहुन्छ। यसैगरी प्रधानमन्त्री बन्नकै लागि धरान छाड्दै हर्क उपशीर्षकमा यो खबर अगाडि छ। धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएर जित्नुभएका मेयर हर्क साम्पाङले पनि आफ्नो पद त्याग गरी संघीय चुनाव उठेर प्रधानमन्त्री बन्ने दावी गरिरहनु भएको छ। धरानका जनतालाई कोकाहा खोलाको पानी ल्याएर खुवाउने सपना देखाएर चुनाव जित्नुभएका साम्पाङले पानीको परियोजना पूरा गरेर नमूना काम गरेको दावी गर्दै सरल जीवनशैलीको स्वाभिमानी प्रधानमन्त्रीको रूपमा आफूलाई अगाडि सार्दै संघीय चुनावको लागि स्थानीय सरकारको प्रमुखबाट राजीनामा गर्दै हुनुहुन्छ। गाउँठाउँको सरकार छोडेर सिंहदरबारतिर नजर शीर्षकको यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा हिमाली जिल्लामा हेलिकप्टरबाटै निर्वाचन सामग्री ढुवानी शीर्षकको खबर प्रकाशित छ। निर्वाचन आयोगले दुर्गम जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने तयारी गरेको छ। केही हिमाली र विकट जिल्लामा मतपत्र मतदाता नामावली सहितका निर्वाचन सामग्री ढुवानी गर्न आयोगले हेलिकप्टर भाड़ामा लिने निर्णय गरेको हो। मौसमी वा सुरक्षाको दृष्टिकोणले कठिन अवस्थामा मतपेटिका हेलिकप्टरबाटै गणना स्थलसम्म पुर्याइन्छन्। अन्य जिल्लामा भने स्थल मार्गबाटै मतपत्र सहितका निर्वाचन सामग्री ढुवानी गर्ने आयोगले जनाएको छ। निर्वाचन सामग्रीलाई आयोगले अति संवेदनशील सूचीमा राखेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नागरिक दैनिकमा माघमा साउदीसँग श्रम सम्झौता शीर्षकको खबर प्रकाशित छ। नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबियासँग अन्तत श्रम सम्झौता गरिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र साउदी अरेबिया बीच यही जनवरी अन्तिम साता सम्झौतामा हस्ताक्षर हुनेछ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार जनवरी 26 र 27 माघ 12 र 13मा साउदी अरेबियामा आयोजना हुने ग्लोबल लेबर मार्केट कन्फरेन्सको अवसर पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने तय भएको हो। साउदी अरेबियाले सम्मेलनमा सहभागी हुन मन्त्रालयलाई औपचारिक निमन्त्रणा पठाइसकेको छ। नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुल नासर बिन हुसेन अल हार्थिबले श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीलाई भेटेर निम्ता दिइसक्नु भएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपो तथा नापी कार्यालयहरूमा छड्के गर्न थाल्नु भएको छ। छड्केमा उहाँले आफ्नो टीममा मन्त्रालयका केही कर्मचारी र केही आफू निकट व्यक्तिहरूलाई लिने गर्नुभएको छ। पुष 9 गते उहाँ दिल्ली बजार मालपोत कार्यालयमा पुग्नु भएको थियो। त्यहाँ पुगेका बेला मन्त्री इङनामले कार्यालयबाट निस्कने क्रममा त्यहाँ कार्यरत मालपोत प्रमुखलाई बिचौलिया रोक्न तथा काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट उपल्लो मुस्ताङमा फ्रान्सका पर्यटक धेरै शीर्षकको खबर लिँदैछौ। उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ। अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय लोहमथाङका अनुसार सन् 2024 र 2025मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो। कार्यालयको तथ्याङ्क अनुसार सो कार्यालय अन्तर्गत पर्ने बारागुड मुक्ति क्षेत्र गाउँपालिका 3 छोसाङ उपल्लो मुस्ताङमा पर्ने लोमनाथाङ लोगेगर दामोदर कुण्ड गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलमा अघिल्लो वर्ष भ्रमण गरेकामा सबैभन्दा धेरै युरोपेली देश फ्रान्सका 365 जना छन्। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा तोकिएको समयमा नबन्ने भयो नागडुङ्गा मुगलिन सड़क शीर्षकको खबर प्रकाशित छ। नेपालकै लाइफलाइन जीवन रेखा मानिएको 94.6 किलोमिटरको नागडुङ्गा मुगलिन सड़क विस्तारको काम तोकिएको समयमा नबन्ने भएको छ। यो सड़कको निर्माण काम पूरा हुन अझै कम्तीमा 2 वर्ष लाग्ने देखिएको छ। काठमाडौँ उपत्यका बाहिरका जिल्ला जोड्ने यो सड़क देशकै महत्वपूर्ण मध्येको एक हो। यही सड़कमा विस्तारको काम चरम ढिलो भइरहेको छ। यो ढिलाइले गर्दा नागढुङ्गा भएर यात्रा गर्ने सबै यात्रुले दुःख पाइरहेका छन्। यो खबर नागरिक दैनिकबाट लिएका हौं। आजको कारोबार दैनिकमा कुल कर्जाको औसतमा 5.36% मात्रै विपन्न कर्जा शीर्षकको खबर लिँदैछौ। पछिल्ला वर्षमा बैंकिङ क्षेत्रबाट विपन्न वर्गमा प्रवाह हुने कर्जा लगातार घट्दै गएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा बैंक तथा वित्त कम्पनीहरूले कुल कर्जाको औसतमा 5.36% मात्रै विपन्न वर्ग क्षेत्रमा विस्तार गरेका छन्। चालू आर्थिक वर्षमा कुल 56.33 अर्ब रूपियाँ कर्जा प्रवाह भएकोमा विपन्न वर्ग क्षेत्रमा 2.74 अर्ब 64 करोड़ मात्रै प्रवाह भएको पाइएको प्रसंगलाई आजको कारोबार दैनिकले प्रकाशन गरेको छ। पर्यटकीय गन्तव्य बन्यो कालुपाँडे पार्क शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरीको काजी कालुपाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ। काठमाडौँ उपत्यकाको धुवाँ धुलो सहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो। स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि हाइकिङ, साइकल यात्रा, हिमाल अवलोकन र पैदल यात्राका लागि पुग्ने गरेका चन्द्रागिरी नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार विभिन्न पर्यटकीय संघ संस्थाले हाइकिङ रूट नै बनाएर त्यहाँ पर्यटक पुर्याउने गरेका छन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।